بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہتی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir، ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir، اور انداز جہاں میں آج ہم گفتگو کریں گے مصر کے بحران کے بارے میں، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، جیسا کہ آپ نے خبروں میں ملاحظہ فرمایا، مصر کا بحران شدید تر ہو گیا ہے۔ فوج کے الٹیمیٹم کے جواب میں صدر مرسی کے بیان اور اخوان المسلمین کے رد عمل نے حالات زیادہ خراب کر دیے ہیں۔ فوج نے ایک بیان جاری کر کے اعلان کیا کہ ہم ملک اور عوام کی حفاظت میں اپنا خون بہانے کے لیے خدا کی قسم کھاتے ہیں، اور ملک و قوم کو دہشت گردوں، انتہا پسندوں اور نادانوں سے محفوظ رکھنے کے لیے قربانی دینے کے لیے تیار ہیں۔ صدر مرسی نے منگل کی رات ٹی وی پر قوم سے خطاب میں فوج کا الٹیمیٹم مسترد کرتے ہوئے اعلان کیا تھا کہ انہیں غیر ملکی طاقتوں کا ڈکٹیشن قبول نہیں ہے۔ انہوں نے فوج سے مطالبہ کیا تھا کہ اپنا الٹیمیٹم واپس لے۔ اسی کے ساتھ اخوان المسلمین نے اعلان کیا ہے کہ وہ فوج سے مقابلے کے لیے تیار ہیں۔ اخوان المسلمین کے ترجمان نے فوج کے الٹیمیٹم کو فوجی بغاوت کا اعلان قرار دیا ہے اور کہا ہے کہ اگر فوج میدان میں اترتی ہے تو ہم بھی مقابلے کے لیے تیار ہیں۔ آج کے پروگرام میں ہم اس بات کا جائزہ لیں گے کہ موجودہ حالات کا ذمہ دار کون ہے، فوج اور اخوان المسلمین کے درمیان تصادم کا نتیجہ کیا ہوگا، اور وہ مصر میں صدر مرسی کی مقبولیت کم ہونے اور مخالفت بڑھنے کے کتنے ذمہ دار ہیں۔ ہمارے آج کے پروگرام میں لندن اسٹوڈیو سے بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار ڈاکٹر علی جعفر زیدی، دہلی اسٹوڈیو سے ہندوستان کے ممتاز تجزیہ نگار ڈاکٹر رضوان قیصر، اور ٹیلی فون لائن کے ذریعے پاکستان کے سینئر تجزیہ نگار ارشاد عارف کو شامل کیا جائے گا۔ لیکن پہلے ہماری رپورٹ۔
مصر میں حالات انتہائی حد تک کشیدہ ہیں۔ جھڑپوں میں 16 افراد مارے جا چکے ہیں، جبکہ زخمیوں کی تعداد سینکڑوں میں بتائی جا رہی ہے۔ سیاسی سطح پر بھی بڑا ہیجان پایا جا رہا ہے، اور بدھ کے روز دوپہر کے بعد فوج کی جانب سے دیے گئے الٹیمیٹم کی مدت پوری ہو رہی ہے۔ فوج نے اس سے پہلے سیاسی حریفوں سے کہا ہے کہ وہ اپنے اختلافات نمٹا لیں، ورنہ فوج اپنے نقشے راہ کے مطابق عمل شروع کر دے گی۔ فوج نے اپنے بیان میں کہا ہے کہ شہریوں کی حفاظت کرنا اس کا فرض ہے۔ صدر مرسی نے فوج کے بیان کو مسترد کر دیا ہے اور کہا ہے کہ فوج اپنا الٹیمیٹم واپس لے۔ صدر مرسی نے کہا کہ عوام نے انہیں آزادانہ اور شفاف انتخابات میں چنا ہے، اور انہیں قانونی حیثیت حاصل ہے، اور وہ اپنی اس قانونی حیثیت کا دفاع کریں گے، خواہ اس کے لیے جان بھی قربان کرنی پڑ جائے۔ محمد مرسی نے کہا کہ کوئی بھی چیز ملک میں قائم موجودہ نظام کا متبادل نہیں بن سکتی۔ محمد مرسی نے انتباہ دیا کہ جو بھی آئینی راستے سے ہٹ کر کچھ مطالبے کرے گا، وہ در حقیقت ملک کو بہت برے حالات میں مبتلا کرنے کا ذمہ دار قرار پائے گا۔ اطلاعات ہیں کہ وزیر دفاع عبدالفتاح السیسی نے محمد مرسی کو اقتدار چھوڑنے پر رضامند کرنے کے لیے ان سے طویل ملاقات کی، لیکن محمد مرسی اس اقتدار چھوڑنے کے لیے تیار نہیں ہے۔ بہرحال اس وقت ساری نگاہیں فوج پر ٹکی ہوئی ہیں، اور سب کو یہ انتظار ہے کہ الٹیمیٹم کی مدت پوری ہو جانے کے بعد فوج کیا اقدام کرتی ہے۔ فوج کا دیا ہوا الٹیمیٹم مقامی وقت کے مطابق شام 4:30 بجے پورا ہو رہا ہے۔ فوج نے جس نقش راہ کی بات کی ہے اس کے بارے میں قیاس آرائیاں جاری ہیں۔ کچھ حلفوں نے کہا ہے کہ فوج چاہتی ہے کہ چیف جسٹس کی سربراہی میں صدارتی کونسل تشکیل دے اور آئین کو معطل کر دے، اور پھر کسی فوجی عہدیدار کی سربراہی میں عبوری حکومت تشکیل دے۔ قیاس آرائیاں یہ بھی ہیں کہ فوج نئے سرے سے آئین کی تدوین کرانا چاہتی ہے اور اس کے لیے ماہرین کی خدمات حاصل کی جائیں گی، اور آئین کا مسودہ تیار ہو جانے کے بعد اس پر ریفرینڈم کرانے سے قبل جامعۃ الازہر سے اسے منظور کروایا جائے گا۔ صدارتی کونسل کے بارے میں کہا جا رہا ہے کہ اس میں چیف جسٹس کے علاوہ مزید دو ارکان ہوں گے، لیکن یہ طے نہیں ہے کہ یہ دونوں رکن کون لوگ ہوں گے۔ عبوری حکومتی تشکیل کے بارے میں مصری اخبارات نے کہا ہے کہ اس حکومت کا سربراہ کوئی فوجی عہدیدار ہوگا، تاہم دیگر تفصیلات کے بارے میں کچھ نہیں کہا جا سکتا۔ یہ عبوری حکومت آئین کی تدوین کا عمل مکمل ہو جانے کے بعد ملک صدارتی پارلیمانی انتخابات کروائے گی، اور نئے آئین کے مطابق ہی یہ بھی طے پائے گا کہ پہلے کون سے انتخابات کرائے جائیں۔ ایسی بھی خبریں ہیں کہ فوج نے ابھی سے اخوان المسلمین کے رہنماؤں کے ملک سے باہر جانے پر روک لگا دی ہے، اور تا اطلاع ثانوی وہ اپنا کوئی سرمایہ کہیں اور منتقل نہیں کر سکتی۔ یہ سب قیاس آرائیاں ہیں، لیکن اتنا تو طے ہے کہ اگر سیاسی حکومت کا خاتمہ ہوتا ہے اور فوج اقتدار میں آتی ہے تو بہت سے حلقوں کو اس بات پر بھی گہری تشویش ہے کہ ملک کا مستقبل کیا ہوگا، کیونکہ اس ملک میں فوج کے طویل اقتدار کی تاریخ رہی ہے۔ بعض سیاسی تجزیہ نگار اپوزیشن جماعتوں کی اس روش پر سخت تنقید کر رہے ہیں کہ وہ محمد مرسی کو اقتدار سے ہٹانے کے لیے ہر ممکن راستہ اختیار کر رہی ہے، اور فوج کی مداخلت پر بھی اسے کوئی اعتراض نہیں ہے۔ موجودہ بحران کے سلسلے میں حکمراں جماعتی کارکردگی پر سخت تنقیدیں کی جا رہی ہیں، اور تجزیہ نگاروں کا کہنا ہے کہ حکومت نے متضاد پالیسیاں اختیار کر کے ملک کو اس بحران سے دوچار کر دیا ہے۔ اخوان المسلمین نے اقتدار سنبھالنے کے بعد یہ فراموش کر دیا ہے کہ مصر ایک بڑا ملک ہے جہاں الگ الگ فکر و نظر اور رجحان رکھنے والے افراد بستے ہیں۔ اخوان المسلمین نے یہ بھی فراموش کر دیا ہے کہ ڈکٹیٹر حسنی مبارک کے خلاف انقلاب لانے میں پوری قوم نے متحد طور پر کردار ادا کیا، اور عوام نے کن حالات میں اور کن اہداف کے لیے انقلاب برپا کیا۔ عوامی حلقوں میں آج اسی وجہ سے شدید بے چینی ہے کہ انقلاب آنے کے بعد بھی حالات جو کے تو ہیں۔
جی ہاں، مصر کے بارے میں گفتگو ہو رہی ہے جہاں دونوں طرف سے طاقت کا استعمال کیا جا رہا ہے، مصر کے صدر حسنی مبارک مرسی کی طرف سے بھی اور ان کے مخالفین کی طرف سے بھی، اور اسی کے ساتھ فوج اور اخوان المسلمین کے تصادم کا خدشہ بھی کافی بڑھ گیا ہے۔ فوج کے الٹیمیٹم کو اخوان المسلمین نے بغاوت سے تعبیر کیا ہے اور کہا ہے کہ اگر فوج میدان میں اترتی ہے تو وہ مقابلے کے لیے تیار ہے، اور دوسری جانب فوج نے آج شام تک کا وقت دیا ہے کہ اگر مخالفین میں اور حکومت کے درمیان کسی معاہدے پر اتفاق رائے نہیں ہوتا ہے اور عوام کی جان و مال کو خطرہ لاحق رہتا ہے اور عوام کا خون اگر اسی طرح سے بہایا جاتا رہے گا تو پھر فوج میدان میں اترے گی اور اپنے پروگرام پر عمل کرے گی۔ چلتے ہیں لندن اسٹوڈیو جہاں بر صغیر کے ممتاز دانشور ڈاکٹر علی جعفر زیدی صاحب موجود ہیں، ان سے گفتگو کا آغاز کرتے ہیں۔ زیدی صاحب السلام علیکم۔
جی وعلیکم السلام۔
جی زیدی صاحب، مصر کے حالات کس طرف جا رہے ہیں، کیا ہونے جا رہا ہے وہاں؟
جی مصر کے حالات تو تباہی کی طرف جا رہے ہیں
جی،
اور لگتا ہے کہ بہت بڑے کلیش کا اندیشہ ہے۔ ابھی چند گھنٹے رہ گئے ہیں اس 48 گھنٹے کی جو الٹیمیٹم فوج نے دیا ہے اس کے ختم ہونے میں،
جی جی،
اور صورت کافی کشیدہ ہے، افسوسناک ہے۔ اب تک کئی اباؤٹ 16 یا اس سے زیادہ افراد جی کی ہلاکت ہو چکی ہے، 200 سے زیادہ زخمی ہیں، اور 1 کروڑ
جی، علی جعفر زیدی صاحب میں یہاں ایک بات، لوگ ہماری رپورٹ میں بھی یہ بات کہی گئی تھی اور یہ بھی کہ یہ جو 16 افراد مارے گئے ہیں یہ قاہرہ یونیورسٹی میں مارے گئے ہیں، یعنی وہ کل سے آج تک 16 افراد مارے گئے ہیں اور 200 سے زائد زخمی ہوئے ہیں۔ گزشتہ 3-4 دن کے اندر مرنے والوں کی تعداد 50 سے زائد ہو چکی ہے اور زخمیوں کی تعداد بھی 1000 سے زائد ہے۔
1000 سے زیادہ ہے، جی ہاں، میں یہ لیٹسٹ بات یونیورسٹی والی کی طرف اشارہ کر رہا تھا۔ تو اتنا کچھ جب ہو چکا تو اس کو سمجھنے کی بات یہ ہے کہ یہ کیوں ہوا ہے اور کیا وہ ہدف یا وہ توقعات جو 2011 میں توقعات وابستہ کی گئی تھیں اخوان المسلمین سے یا جمہوری حکومت سے وہ کیوں پوری نہیں ہو پائیں. تو اس میں ایک تو بہت صاف سی بات دیکھنے کی یہ ہے کہ اخوان المسلمین بھی امریکہ اور سعودی حکومت کی فنڈڈ جماعت ہے. اس کو جیسے پاکستان میں جماعت اسلامی, انڈونیشیا میں مخدومی پارٹی, ان کو ایک خاص مقصد کے لیے کریٹ کیا گیا تھا اور ان کے پیچھے آج تک امریکہ کی فنڈنگ. دوسری طرف فوج جو مصر کی ہے اس کی فنڈنگ بھی امریکہ کرتا ہے. تو یہ دونوں جو گھوڑے ہیں یہ بظاہر آپس میں ٹکراؤ کی شکل میں آ گئے ہیں لوکل کنٹرڈکشن کی وجہ سے, ورنہ دونوں ہی امریکہ کے پروردہ ہیں. اب ہوا یہ تھا کہ رابرٹ فسک کی رپورٹ اگر آپ کو یاد ہو 2012 میں انہوں نے اپنا تجزیہ کرتے ہوئے لکھا تھا کہ جو نصرائٹ تھے سباہی, مسٹر سباہی, ان کو تو ہروا دیا گیا تھا. اس کے بعد فوج کے نمائندہ جو جیت رہے تھے ان کا نام تھا احمد شفیع. تو امریکہ نے اس صورتحال کو تبدیل کرنے کے لیے انہوں نے ترجیح دی تھی کہ فوج کے نمائندے کے مقابلے میں اخوان المسلمین کا نمائندہ شاید ان کے لیے بہتر ثابت ہوگا. جی. مگر عملاً کیا ہوا کہ یہ ایک سال یا ان کا جو بھی عرصہ ہے حکمرانی کا, اس میں جو پاؤنڈ کی قیمت ہے ایجپٹ کی وہ 30% گر گئی.
جی.
وہاں کی گروتھ ریٹ 7% سے 2% پر آ گئی. وہاں جو ایجپٹ کے صدر کے اختیارات میں انہوں نے زبردستی اضافہ کرنا چاہا عوام پر, اور یہ یاد رہے کہ یہ 51% ووٹ لے کر آئے ہیں جبکہ 49% لوگ وہاں بستے ہیں, جیسے کہ آپ کی رپورٹ میں کہا گیا کہ اکثر لوگ جو ہیں وہ مختلف مذاہب سے, مختلف مکاتب فکر سے ان کا تعلق ہے. تو انہوں نے بھی اس موومنٹ میں حصہ لیا تھا جو حسنی مبارک کے خلاف تھی. چنانچہ انہوں نے ان تمام پر اپنی طرز کی شریعت کا نفاذ کرنے کا اعلان کیا اور ملک کو بہت تیزی سے وہ اسلامائزیشن کی طرف لے جانے لگے, جو کہ اور اس طرح کی اسلامائزیشن جس کو کچھ چیزیں سن کر انسان کے رونگٹے کھڑے ہو جاتے ہیں. مثلا وہاں کے اخوان المسلمین کے کچھ ملاؤں نے یہ فتویٰ دیا کہ تحریر سکوئر میں اگر عورتوں نے مظاہرہ کیا تو ان کو ریپ کرنا, یعنی ان کی عصمت دری کرنا, نہ صرف جائز ہے بلکہ اس کے صلے میں جنت ملے گی. اور آج یہ تمام 3-4 دن کے مظاہروں میں کو اب تک 91 خواتین کی اجتماعی عصمت دری ہو چکی ہے. تو اس طرح کے اسلامی نظام اور ہاتھ کاٹنے سے لے کے اور گردنیں اڑانے تک کا نظام نافذ کرنے کے خلاف ایجپٹ کوئی سعودی عرب نہیں ہے. وہاں کے عوام بہت زیادہ ایجوکیٹڈ ہیں, انہوں نے دنیا کا ان پر ایکسپوئر ہے. تو یہ ناممکن تھا کہ وہ اپنی اس طرح کی چیزوں کو امپوز کرتے وہاں کے عوام پر. اور جو غربت کا عالم ہے وہ یہ کہ الیکشن سے پہلے جو حال تھا آج نہ وہاں چیزیں ہیں, غریب آدمی اور غریب تر ہو گیا ہے, کرپشن کا برا حال ہے, پولیس تماشائی ہے. وہاں اگر عورتیں ریپ ہوتی ہیں تو وہ تماشائی بن کے دیکھتے ہیں, ان کو کوئی پروٹیکشن حاصل نہیں ہے, ملک میں کوئی لا اینڈ آرڈر نہیں ہے, بجلی نہیں ہے. تو اتنا بڑا یہ بحران ہے کہ مورسی اس کو نہ صرف یہ کہ اس پہ قابو پا سکتے ہیں بلکہ یہ بحران ان کے اپنے دور میں کریٹ ہوا ہے اور وہ ناکام رہے ہیں حکومت چلانے میں, حکومت سنبھالنے میں. تو آج کی صورتحال کی ذمہ داری تمام تر اخوان المسلمین پر ہے, اور اپنی ذمہ داری کو سمجھنے کے بجائے وہ ڈنڈے اٹھا کر آ گئے ہیں, بالکل ایسے ہی جیسے جامعہ حفظہ میں برقعے پہن کر مرد ڈنڈے ہاتھ میں لے کر آ گئے تھے. تو اب یہ ٹکراؤ جو ہے یہ قومی مصر کی قومی معیشت یا ان کی جو سیاسی صورت ہے اس کو کسی طرح سوٹ نہیں کرتا, اور یقیناً اس میں فوج ایک اہم رول پلے کرے گی. فوج اس صورت کو ایز اٹ از نہیں جانے دے گی. اور ایک اور میں اس میں پوائنٹ لانا چاہوں گا, وہ یہ कि मुर्सी साहब को जो वोट मिले थे वो उनकी तादाद थी 1,30,00,000
जी,
जबकि जो पिटीशन इनके खिलाफ जिस पर अब तक दस्तखत हुए हैं वो 2,20,00,000 दस्तखत इनके खिलाफ हो चुके हैं। तो अगर ये कहा जाए कि ये जो ये कह रहे हैं कि मैं इलेक्टेड जमहूरी और अवाम का नुमाइंदा हूं, तो अवाम ने 1,30,00,000 ने इनको चुना था, जबकि 2,20,00,000 इनके खिलाफ पिटीशन पे दस्तखत कर चुके हैं। चुनाचे जमहूर, मिस्र के जमहूर, जमहूरियत पर यकीन रखने वाले इनकी इस जमहूरियत को नहीं मानते, ये अपनी धौंस धांधली के साथ वहाँ नहीं रह सकेंगे। बेहतर है जितनी जल्दी ये फैसला करें और जो अपोजिशन है उसकी बात को सुने, लेकिन अब वो सुनने की मरहला गुजर चुका, अब तो चंद घंटे की बात है और ये शो डाउन होगा जिसमें अमेरिका भी खामोश है, तमाशाई है, और उसको कोई इस बात पे इतराज़ नहीं होगा कि अगर फौज आ जाए और हुकूमत को संभाले और नए इलेक्शंस हों।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया अली जाफर जैदी साहब। और नाज़रीन, चलते हैं दिल्ली स्टूडियो जहां हिंदुस्तान के सीनियर तजिया निगार डॉक्टर रिजवान कैसर साहब मौजूद हैं। रिजवान कैसर साहब, अस्सलाम वालेकुम। जनाब, आप मिस्र की मौजूदा सूरत हाल का तजिया किस तरह करेंगे?
आज से चंद महीने कबल आपके ही टेलीविजन पे एक गुफ्तगु हो रही थी जिसमें मैंने यह कहा था कि इस वक्त मिस्र की अशद जरूरत यह है कि नेशनल रिकॉन्सिलिएशन की तरफ अकदाम बढ़ाए जाएं, इसलिए कि जाहिर सी बात है कि वहां के सदर मोहम्मद मुर्सी मुंतखब सदर हैं, लेकिन जितने किस्म की जो सियासी आवाजें उठ रही हैं और अभी से नहीं काफी दिनों से उठ रही हैं, वो तमाम सारे लोग ये चाहते हैं कि इख्तदार में उनकी भी हिस्सेदारी हो। नेशनल सल्वेशन फ्रंट, वहां के दूसरे जो मजहबी फिरके हैं और जो लिबरल हैं, वो तमाम सारे लोग वो चाहते हैं कि इख्तदार में उनकी भी हिस्सेदारी हो, लेकिन अभी वो जरा मुमकिन होते हुए नहीं दिख रही है। और अभी पिछले जो मुबसिर हैं उन्होंने जितनी बातें कही उसका एक अहम पहलू ये है कि मिस्र पिछले चंद महीनों में इकतसादी तौर पर और नीचे गया है, तो इख्तदार में तमाम सारे लोगों की हिस्सेदारी और उसकी इकतसादी जो जिंदगी है, उसकी जो मईशियत है, उसमें बहरानी कैफियत तो नहीं है लेकिन तनजुली है। और तब वैसी हालत में ये जो मौजूदा सूरत हाल पैदा हुई है ये तश्वीशनाक है। लेकिन अभी क्या हुआ कि अवाम तो सड़कों पे आ गई, बहुत अच्छा है, पिटिशंस भी 2 करोड़ से ज्यादा डाल दिया उन्होंने, बहुत अच्छा है, लेकिन जिस शक्ल सूरत में वहां की फौज ने अल्टीमेटम मोहम्मद मुर्सी को दिया है कि आप 48 घंटे के अंदर या तो मुस्तफी हो जाएं या इख्तदार का जो दोबारा से रिस्ट्रक्चरिंग हो, दोबारा तरीके से मुनज्जम किया जाए, और ये जो डेडलाइन है ये वहां की जो मुस्लिम ब्रदरहुड है वो और नेशनल सल्वेशन फ्रंट यानी जो बाख्तदार लोग हैं और जो मुखालिफ ग्रुप हैं, उन्होंने भी कहा कि हम किसी भी सूरत फौज की मुदाखलत बर्दाश्त नहीं करेंगे। लोगों को यह नहीं भूलना चाहिए कि मोहम्मद मुर्सी जिस सूरत में भी ओहदे सदारत को पहुंचे हैं वो इंतखाब के प्रोसेस से पहुंचे हैं, उन्हें खाह 51% वोट मिले हों, लेकिन वो उसका तरीका कार है कि 51 पाने वाले को भी सदारत सौंपी जाएगी, सो सौंपी गई। अब वैसी हालत में अगर वहां की फौज के अल्टीमेटम को हम ध्यान में रखेंगे तो तकलीफ यह हो जाएगी कि इजिप्ट, अभी कहा गया कि फौज भी बुनियादी तौर पर अमेरिका की पुष्ट पनाही पर चलती है और होस्नी मुबारक के जमाने से यह चीज देखी जा रही है, तब वैसी हालत में फौज को दोबारा बरसरे इख्तदार करने का मतलब है कि जमहूरी इनकलाब जो 2011 से लेकर के अब तक जिस किसी भी शक्ल में आया है एक बहुत बड़ी कामयाबी है, इसका बखिया उधड़ जाएगा। और मुझे ऐसा लगता है कि बरसरे इख्तदार और वो तमाम सारे लोग जो मुखालिफ जमाते हैं, सबकी कोशिश ये होनी चाहिए कि एक नेशनल रिकॉन्सिलिएशन हुकूमत कायम हो, मोहम्मद मुर्सी इख्तदार में बने रहें या इख्तदार से हट जाएं, लेकिन फौज को बरसर इख्तदार लाने की किसी भी ऐसी कोशिश की पुष्ट पनाही नहीं करने में ही मिस्र के और मिस्री अवाम की और मिस्री जो एक जिसे हम इजिप्शियन नेशन कहते हैं उसके हक में।
जी रिजवान कैसर साहब, ये तो सही है, लेकिन फौज का ये कहना है कि हमने कसम खाई है मुल्क और अवाम के तहफ्फुज़ की, कि मुल्क और अवाम को बचाने के लिए हम हर तरह की कुर्बानी देने की हमने कसम खाई है और अब वक्त आ गया है कि हम इस कसम पर पूरा उतरें। उनका कहना यह है कि जिस तरह से अवाम का खून बहाया जा रहा है या जिस तरह से वहां पर ख्वातीन को रेप किया जा रहा है, इस्मत दरी की जा रही है ख्वातीन की, अक्वामे मुत्तहिदा ने इस पर आवाज उठाई है, इसको कैसे रोका जाए? पुलिस तो नाकारा हो चुकी है, यानी पुलिस के अंदर तवानाई नहीं है, इख्वानुल मुस्लिमीन के सामने पुलिस खड़े होने की तवानाई नहीं रखती, तो वो कौन सा इदारा होगा जो वहां पर जो इफरा तफरी है, जो मनमानी है, जो बदमनी है, जो इंतहा पसंदी है, उस पर कंट्रोल करने के लिए कौन सा इदारा आ गया है?
पिछले चंद एक दिनों में खासतौर से मिस्र में जो सूरत हाल पैदा हुई हैं और जिस तरह से सिर्फ ख्वातीन नहीं, वहां की जो अकलियतें हैं, चाहे वो मसलकी अकलियत हो या मजहबी अकलियत हो, उनके खिलाफ जिस तरह का माहौल बनाया गया है, जिस तरह से मुस्लिम ब्रदरहुड ने इख्तदार पर एक तरह से मोनोपोली मुसल्लत करने की कोशिश की है और ऐसे लॉ एंड ऑर्डर की जो दिक्कतें आ रही हैं, इन तमाम सारी बातों के मद्देनजर भी मैं जाती तौर पर इस राय का शख्स हूं जो ये कहना चाहेगा कि पूरे मुल्क में मोहम्मद मुर्सी, मुस्लिम ब्रदरहुड और नेशनल सल्वेशन फ्रंट और दूसरी जमातें हैं, सब फौरी तौर पर फौरी तौर पर गुफ्तो शुनीद का सिलसिला शुरू करें और किसी भी सूरत वहां की फौज को बरसर इख्तदार न आने दें, इसलिए कि जिस किसी भी मुल्क में फौज बरसर इख्तदार आई है उन्होंने बुहरानी हालात का नाजायज फायदा उठाया है और एक मरतबा जब वो इख्तदार पे आ जाएंगे, अपने आप को मुसल्लत कर देंगे, तब नेशनल सल्वेशन फ्रंट और दूसरी जो मुखालिफ जमातें हैं उनके लिए भी अपनी आवाज को उठाने के लिए जगह कम से कमतर रह जाएगी। लिहाजा इस मिस्री कौमी बुहरान का हल कहीं और ढूंढा जाना चाहिए बजाय इसके कि फौज की मुदाखलत और फौज के बरसर इख्तदार आ जाने की। अगर ऐसा होता है तो 2011 से लेकर के अब तक जिस तरह से होस्नी मुबारक पूरे मिस्र पर छाए हुए थे, उनके ऐसा करने के पीछे वहां की फौज थी और फौज की पुष्ट पनाही जिस तरह से अमेरिका कर रही थी और अभी भी वहां की फौज के पीछे अमेरिका की मौजूदगी का एक बड़ा दखल होता है, तो मुझे ऐसा लगता है कि मैं ज़ाती तौर पर इस मौकफ का नहीं हूं और नहीं किसी ऐसे मौकफ की हिमायत कर सकता हूं जहां फौज को बरसरे इख्तदार लाने के इम्कानात पैदा होते हों, मुखालिफ पार्टियां आ जाएं, दूसरी जमातें आ जाएं, नेशनल रिकॉन्सिलिएशन हो जाए, लेकिन एक हिंदुस्तानी शहरी होने के नाते, मिजाजन जमहूरी होने के नाते फौज को मैं बैरक में देखना चाहूंगा या बॉर्डर पर मुल्क की हिफाजत करते हुए बजाय इसके कि सियासी मामलात में उनकी मुदाखलत किसी भी सूरत हो।
जी बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। और जनाब इरशाद आरिफ साहब से हमारा राबिता बरकरार हुआ है टेलीफोन लाइन के जरिए। इरशाद आरिफ साहब, मिस्र के हालात काफ़ी धमाका खेज हो गए हैं, फौज ने जो अल्टीमेटम दिया है उसमें सिर्फ चंद घंटे बाकी रह गए हैं और दूसरी तरफ सूरत हाल ये है कि फौज के अल्टीमेटम को सदर मुर्सी ने भी मुस्तरद कर दिया है और इख्वानुल मुस्लिमीन ने उसे फौजी बगावत से ताबीर किया है और ये कहा है कि अगर फौज मैदान में उतरती है तो इख्वान उसके मुकाबले के लिए तैयार हैं। क्या कहेंगे आप इस सूरत हाल के बारे में?
देखिए जी, ये जो तहरीक शुरू हुई है जिस और जो अलायंस बना है तमर्रुद
जी,
तो तमर्रुद तो खुद बगावत का नाम है और ये पहली दफा हो रहा है कि जो जमहूरियत के नाम पर हुकूमत की मुखालफत करने वाली अपोजिशन जो है वो मतालबा ये कर रही है कि फौज मुदाखलत करे, फौज इख्तदार संभाले। और एक मुंतखब सदर जो है वो इस्तीफा दे दे। ये उस वक्त हो रहा है जबकि मिस्री सदर ऐलान कर चुके हैं कि इस साल पार्लिमानी इंतखाबात कराए जाएंगे और पार्लिमानी इंतखाबात के बाद इंतकाल इकदार का वो मरहला मुकम्मल हो जाएगा जो अदलिया और फौज की मिली भगत की वजह से अब तक रुका हुआ है कि पार्लियामेंट मुअत्तल है, आइन बन चुका है लेकिन उस पर अमल दरामद का कोई इम्कान नजर नहीं आता। तो कल तक तो सदर ओबामा जो बातें कर रहे थे उससे लगता था कि शायद ओबामा इस एक बगावत की या एक गैर आइनी मुताबिक की हिमायत नहीं करेंगे, लेकिन रात उन्होंने कहा कि जी मुर्सी को चाहिए कि वो इस्तीफा दे दें, नए इसराती इंतखाबात का ऐलान कर देंगे। इसका मतलब है दिल्ली थैले से बाहर आ गई है कि फौज ने जो अलायंस बनाया था अपनी जरूरत के तहत इकदार में आने के लिए, ख्वा वो खुद इकदार में आए या अपने गुमाश्ता अनासर को अल बुरादी की सूरत में या किसी दूसरी सूरत में या चीफ जस्टिस की सूरत में लाए, तो उसको वो आखिरी शक्ल दी जा रही है। और अभी ताज़ा तरीन खबर ये है कि जो सरकारी टीवी है और उस पर फौज ने कब्जा कर लिया है ताकि सदर कोई आवाम को पैगाम ना दे सकें या उन सदर की मर्जी के मुताबिक जो है सरकारी ज़राए अबलाग जो है काम ना कर सकें। तो ये सरासर गैर आइनी गैर जमहूरी रवैया है जो अपोजिशन ने अपनाया है और इस खौफ से अपनाया है कि अगर पार्लिमानी इंतखाबात हो गए और हकीकी जमहूरी इस मुल्क में कायम हो गई तो फिर ना हुस्नी मुबारक के गुमाश्तों की वापसी की सूरत होगी, ना फौज की होगी और ना ही अदलिया ने जो गैर आइनी गैर जमहूरी गैर कानूनी रवैया अख्तियार किया है इसकी गुंजाइश रहेगी। और जाहिर बात है कि जो भी हुकूमत बनती है खा वो चीफ जस्टिस की सरबराही में बने, फौजी अब्दुल फतह सीसी खुद बन जाए या किसी अल्पादी जैसे पपट को लाया जाए, वो अमेरिका की सरपरस्ती में अमेरिका के तामुन से बनेगी और उसके बाद जाहिर बात है कि अमेरिका उसी तरह तामुन करेगा जिस तरह वो मिस्र के हुस्नी मुबारक की करता था, उससे पहले जो सदर थे सादात उसकी करता था। तो ये एक बैन अक्वामी और लोकल गेम है ताकि मिस्र हकीकी जमहूरियत से रूशनास ना हो सके। इस्लाम आइन जो इस्लामी आइन बनाया है और जमहूरी आइन बनाया है वो बरूह कारना आए और मर्जी की हुकूमत जो गुमाश्ता हो आलमी साम्राज्य की वो बना के चलाई जाए।
जी इरशाद आरिफ साहब, एक सवाल मैं ये आपसे करना चाहूंगा कि देखिए फौज टेक ओवर करे इसकी हिमायत तो कोई नहीं करेगा, लेकिन ये जो हालात
अपोजिशन तो कह रही है,
ये हालात जो पैदा हुए हैं इन हालात का जिम्मेदार कौन है? अपोजिशन मुतालबा कर रही है लेकिन ये जो हालात पैदा हुए हैं, एक सवाल और भी है वो ये है कि अभी खुद इख्वानुल मुस्लिमीन का बयान है और सद मुर्सी ने भी ये कहा है कि उनके जितने मुखालिफिन हैं वो सब इस्लाम के दुश्मन हैं। मुखालिफिन ने 2 करोड़ से ज्यादा दस्तखत जमा किए हैं सदर मुर्सी के खिलाफ और जो लोग यहां पर बैठे हुए हैं तहरीर स्क्वायर पर या अल इत्तेहाद पैलेस के सामने जो लोग धरने पर बैठे हैं मुजाहरा कर रहे हैं वो सब के सब इस्लाम के खिलाफ हैं। सवाल ये है कि हुस्नी मुबारक के सुकूत से पहले तक यही लोग थे जो उस पर बैठे थे आपके क्या नाम है तहरीर स्क्वायर पर और पूरे मिस्र में मुजाहरा कर रहे थे और 1 करोड़ से ज्यादा लोगों ने जो मुर्सी को वोट दिया था वो सब इस्लाम पसंद थे, लेकिन अब ये हत्ता इलेक्शन से पहले तक वो इस्लाम चाहते थे, इस्लामी निजाम चाहते थे और आज बकौल इख्वानुल मुस्लिमीन के और सदर मुर्सी के ये सारे लोग इस्लाम के खिलाफ हैं। तो ये एक साल के अरसे में हुआ क्या कि वो लोग जो इस्लाम चाहते थे अब इस्लाम से डर रहे हैं, अब इस्लाम के मुखालिफ हो गए?
देखिए ये तो उनका नुक्ता नजर है, मेरा नुक्ता नजर जो है वो मैं यूं अर्ज करूंगा कि इलेक्शन हुए थे और पार्लियामेंट वजूद में आई थी तो पार्लियामेंट को काम नहीं करने दिया गया, उसको अदलिया ने मुअत्तल कर दिया टेक्निकल बुनियादों पर। मुर्सी ने जो वोट हासिल किया था वो 52% था और अहमद शफीक का वोट 48% था, इसका मतलब है कि 48% लोग जो थे वो मुर्सी के खिलाफ थे। तो वही मुखालिफिन जो हैं 48% अब मुमकिन है उसकी तादाद उसी की तो उसमें कमी हुई और उसकी वजूहत भी साफ नजर आ रही है कि अगर पार्लियामेंट मौजूद नहीं है, सियासत का जो कारोबार है $10 अरब का वो मुअत्तल पड़ा हुआ है हंगामा आरई की वजह से और اپوزیشن ایک حکومت کے خلاف بغاوت پر آمادہ ہے، فوج بھی اس کی مدد کر رہی ہے، عدلیہ بھی اس کی مدد کر رہی ہے، تو ظاہر بات ہے صورتحال خراب ہوگی، اور صورتحال خرابی کے ذمہ دار وہ تمام عناصر ہوں گے، صرف حکومت نہیں ہوگی. حکومت اس حد تک ضرور ہے، اگر پارلیمنٹ موجود ہوتی اس کو کام کرنے کا موقع دیا جاتا پھر بھی وہ ڈلیور نہ کر سکتی تو وہی ذمہ دار ہوتے اکیلی، لیکن اس وقت وہ بھی ذمہ دار ہے کہ مرسی نے اپنے اختیارات کو استعمال کرنے کی جو کوشش کی ہو کہ اس میں حکمت شامل نہ ہو، لیکن ایک منتخب صدر، بااختیار صدر اگر عوام کو کچھ فائدہ پہنچانا چاہتا ہے اور اس کے راستے میں رکاوٹ عدلیہ ڈالتی ہے یا فوج ڈالتی ہے تو ظاہر بات ہے وہ کچھ تو کرے گا. تو اس لیے یہ تبدیلی جو ہے معاشی حالات کی خرابی کی وجہ بھی اس میں شامل ہے، اسلامی آئین کے جو مخالفین ہیں ان کی سازشیں بھی اس میں شامل ہیں، امریکی سامراج کی سازشیں بھی شامل ہیں، اور مخالفین جو حسنی کے حامی بھی ہیں اور فوج کے حامی بھی ہیں ان کی جو مسلسل ایک ہنگامہ آرائی ہے اور ملک کے اندر لاسن پیدا کرنا ہے یہ بھی ذمہ دار ہے. تو اس میں کوئی شک نہیں کہ اخوان المسلمین کی سے بھی غلطیاں ہوئی ہوں گی، مرسی سے بھی غلطیاں ہوئی ہوں گی، لیکن ان کو کام کرنے کا موقع نہیں ملا. یہ اسی طرح کی صورت حال ہے جو فلسطینی اتھارٹی کی تھی کہ کام کرنے کا موقع نہیں دیا گیا لیکن کہا یہ گیا کہ وہ ناکام ہو گئے ہیں.
بہت بہت شکریہ، لائن پہ رہیے گا. جی زیدی صاحب، کیا کہیں گے آپ کہ حسنی مبارک کے سقوط سے پہلے، الیکشن سے پہلے تک مصر کے عوام اسلام چاہتے تھے، اسلامی نظام چاہتے تھے اور اسی لیے مرسی جیتے تھے، لیکن اب ایک سال کے عرصے میں مرسی کے مخالفین کی تعداد بڑھ گئی ہے. مرسی کے مخالفین بقول خود مرسی اور اخوان المسلمین کے اسلام کے مخالف ہیں، تو یہ جو اسلام کے مخالفین کی تعداد بڑھی یہ کیسے بڑھ گئی، اس کا ذمہ دار کون ہے؟
جی میں یہاں یہ یاد دہانی کرانا چاہوں گا کہ آپ ہی کے پروگرامز میں میں نے یہ بات کہی تھی کہ یہ تحریک اسلامی تحریک نہیں ہے، یہ عوامی تحریک ہے اور یہ وہاں کے عوام اپنے سیاسی اور معاشی حقوق جو عرصے سے سلب تھے اور وہاں کا جو نظام ہے جو استحصال پر مبنی ہے اس کے خلاف یہ تحریک تھی. اس میں اخوان المسلمین کے جو لوگ تھے ظاہر ہے وہ اسلامی نعرے اور اسلامی یہ ان کی طرف سے ایک سلوگن تھا، لیکن عوام اپنے معاشی اور سیاسی حقوق کے حصول کی جد و جہد کے لیے آئے اور انہوں نے اس انقلاب کو برپا کیا تھا. اب اس تمام صورت میں ان کو جو 58% ووٹ ملا ہے، ملا تھا، وہ سب تو اسلام کا نعرہ لگا رہے تھے اور لگا رہے ہیں، لیکن جو اکثریت باقی جو 49% ہے وہ اب اکثریت میں تبدیل ہو گئی ہے. ان کو یہ معلوم ہے کہ اسلام کوئی خطرہ نہیں ہے، جو کہ مرسی صاحب فرماتے ہیں کہ ان کی وجہ سے اسلام قائم ہے ورنہ اسلام کو بہت بڑا نقصان ہو جائے گا. یہ پرانی باتیں ہیں، پاکستان میں جماعت اسلامی ہمیشہ یہ بات کرتی تھی کہ اسلام خطرے میں ہے. عوام جب حقوق اپنے مانگتے تھے، مشرقی پاکستان کے ہوں یا بلوچستان کے، یہ نعرہ لگاتے تھے کہ پاکستان بھی خطرے میں ہے، اسلام بھی خطرے میں ہے. بعین ہی جب مخدومی پارٹی نے 20 لاکھ انسانوں کا قتل عام کیا تھا انڈونیشیا میں، تو اس وقت بھی یہی نعرہ لگایا گیا تھا کہ اسلام خطرے میں ہے، چنانچہ ہم جو اسلام مخالف ہیں ان کو ہم مار رہے ہیں. تو یہ تو ایک پرانی بات ہے. اور تینوں جماعتیں، اخوان المسلمین، جماعت اسلامی پاکستان میں اور انڈونیشیا میں مخدومی پارٹی، یہ تینوں کی تینوں عالمی سامراج نے پیدا کی تھیں، اپنے مقاصد کے حصول کے لیے پیدا کی تھیں، آج تک انہی کی آشیہ بردار رہی ہیں. کبھی وہ آج کے صورت میں لگتا یہ ہے کہ شاید امریکہ نے ان سے ہاتھ اٹھا لیا یا ان کے آپس کے درمیان کوئی اختلاف ہے، ایسا عملاً نہیں ہے. تو اسلام کو تو کوئی خطرہ نہیں ہے، نہ ہی یہ نعرہ مصر کے، چونکہ میں اکثر جاتا رہا ہوں، بلکہ لاسٹ ٹائم تحریر اسکوائر میں میں موجود تھا، تو وہاں تو اس طرح کی صورت نہیں ہے. ہماری خواہشات یا ہمارے جو خیالات ہیں وہ اپنی جگہ ہوں، مگر خواہشات کے حوالے سے بات نہیں ہوتی. وہاں کا جو تضاد ہے، وہاں جو اس وقت کنٹرڈکشن ڈیولپ ہو چکی ہے پولیٹیکل، उसमें ना तो फौज हमारे कहने से आएगी ना हमारे तजिया करने से वो रुकेगी। वहाँ की जो सूरत हाल में हम आज देख रहे हैं, छह मिनिस्टर जो इनकी कैबिनेट के मिनिस्टर्स हैं उन्होंने रिज़ाइन कर दिया। मुर्सी साहब का जो अपने ऑफिशियल स्पोक्समैन है उन्होंने रिज़ाइन कर दिया, फॉरेन मिनिस्टर ने रिज़ाइन, चुनाचे इनके अपने लोग ही जिन पर ये भरोसा करके इख्तदार में आकर उनको वजारतें दी थी वो तक इनके साथ नहीं हैं। और 1 लाख, जैसे मैंने पहले अर्ज किया, 1,30,000, 1,30,00,000 वोट लेकर ये जीते, अब 2,20,000, 2,20,00,000 वोट इनके खिलाफ, यानी अगर इसको रेफरेंडम कहा जाए तो ये आ चुका है। ये कौन सी अब जमहूरियत है जहाँ के 2 करोड़ और 20 लाख अफराद खिलाफ हैं और जीतने वाला 1,30,00,000 लेकर आया था? तो ये जमहूरियत का भी तकाजा है कि ये फैसला करें। अपने मुखालफिन से इन्होंने बात करना और मसाइल को हल करना शायद अपने इस्लामी खतरे के पेश नज़र नहीं मुनासिब समझा, और चूंकि ये खुद भी अमेरिका और पेंटागन की पैदावार हैं, फौज भी वहाँ की पैदावार है, तो आलमी साम्राज्य को अरब ममालिक में, मिडल ईस्ट में आज शायद कल ज़रूरत थी, मुर्सी की आज नहीं है। और मिस्र को आइसोलेशन में रख के हम नहीं दे सकते, वहाँ पर जो भी डेवलपमेंट्स हैं बिलखसूस सीरिया के खिलाफ, जो कतर, सऊदी अरब और अमेरिका का एक जॉइंट वहाँ, और अब तो यूरोप भी उसमें शामिल हो गया और असले की वहाँ सप्लाई जाना शुरू हो गई है, तो उस तमाम सूरत को देखते हुए इसराइल की मौजूदगी में, बहरीन में स्ट्रगल को कुचला जा रहा है, इसी तरह बाकी जो इलाके हैं जहाँ पर बादशाहतों के खिलाफ तहरीकें उठ रही हैं सऊदी अरब में बजाय खुद, उन सब को देखते हुए अमेरिका के अपने अहदाफ हैं जिनमें शायद आज मुर्सी कल फिट थे आज नहीं हैं। और आने वाले वक्त में क्या फ़ौज रहेगी या फ़ौज के ज़रिए इंतखाबात करवाने के बाद नई हुकूमत तश्कील पाएगी, तो उसको देखने की ज़रूरत है। ये बात बहरहाल डेफिनेट है कि इजिप्ट अमरीकी साम्राज्य के हाशिया बर्दारी से बाहर नहीं निकल सकेगा, इसलिए कि फ़ौज की फंडिंग अमेरिका करता है, वहाँ के तमाम तर मईशियत IMF और दुनिया के कर्ज़ों से चलती है। तो एक मुल्क जो माशी तौर पर आज़ाद ना हो वो अपनी सियासी आज़ादी हासिल नहीं कर सकता। चुनाचे ये वो फैक्ट्स हैं जिनको सामने रखते हुए हमें देखना होगा कि इजिप्ट में जो इस वक्त खून खराबा होने जा रहा है उसको कैसे रोका जा सकता है, और वरना वहाँ पर इतनी बड़ी सिविल वॉर होगी। अख़वानुल मुस्लिमीन ने डंडे और पिस्तौल और बंदूकें भी उठाई हुई हैं, उधर से फौज है, तो इस टकराव का नतीजा तो आम इंसान का कत्लो गारत है। और ये दुनिया जानती है कि ये जो मजहबी इंतहा पसंद जमातें हैं जिनका मैंने जिक्र किया, ये कत्लो गारत इनके नज़दीक बेमायनी चीज़ है। हम देखते हैं पाकिस्तान में रोज़ वो गले काटते हैं इंसान को, की लाशों की बेहुरमती करते हैं, तो ये मजहबी जनूनियत वाले लोग किसी भी तरह अपने माशरे को एक इंसानी माशरा नहीं बना सकते। इसमें इस बात का खदशा है कि बहुत बड़ा कत्लो गारत होगी, और उसको रोकने का एक ही वहाँ एक मुनज़्ज़म ऑर्गेनाइजेशन है, इंस्टीट्यूशन है, जिसका नाम फ़ौज है। और जैसे मैंने कहा, दोनों ही इख़वानुल मुस्लिमीन भी अमेरिका की पुष्पनाई उसको रही है और है, इसी तरह फ़ौज को भी है। अब इनमें से देखना यह है कि कौन गालिब आता है। मेरा ख्याल है कि अमेरिका की पूरी इस पर सपोर्ट फ़ौज को है और वही अपना एक रोल प्ले करेगी, चाहे हम चाहें या ना चाहें।
जी बहुत बहुत शुक्रिया जी। रिजवान कैसर साहब, जनाब मिस्र में आवाम को हुकूमत और इख्वानुल मुस्लिमीन से दूर करने में मजहबी इंतहा पसंदी, सल्फियत और तकफीरियत का किरदार क्या है?
अख्वानुल मुस्लिमीन को और जो तमाम सारे लोग बरसरे इख्तदार हैं,
جی، رضوان قیصر دہلی سے ہمارا رابطہ منقطع ہو گیا ہے. ارشاد عارف صاحب، یہی سوال میرا آپ سے.
جو دوست پہلے بول رہے تھے ان کے بارے میں کچھ کہوں گا. یہ عجیب و غریب ایک فلسفہ پیش کر رہے تھے. اخوان المسلمین تو ناصر کے دور سے لے کر اور سادات کے دور میں، حسنی مبارک کے دور میں لڑتی رہی ہے. تو یہ امریکہ کی پٹھو کب سے ہو گئی؟ اور امریکہ کا نمائندہ جو تھا، جو الیکشن لڑ رہا تھا، وہ تو احمد شفیق تھا اور یا آپ برادی تھا جس کو وہ صدر بنانا چاہتے تھے. تو یہ تاریخی حقائق کو صرف اپنے اس بنیاد پر مت نہ کیا جائے کہ وہ اسلام کا نام لے رہے ہیں. یہ تو امریکہ جو ہے وہ فوج کی پشت پر ہے. ڈے ون سے امریکہ کو ناکامی ہوئی تھی کہ وہ حسنی مبارک کے بعد اپنی مرضی کی حکومت وہاں نہیں لا سکا. اور آج بھی امریکہ فوج کی حمایت اس لیے کر رہا ہے کہ وہ اپنی مرضی کی حکومت لانا چاہتا ہے، کسی اور حسنی مبارک کو، کسی اور سادات کو وہ اس ملک میں بس اقدار دیکھنا چاہتا ہے. تو یہ عجیب و غریب ایک انہوں نے فلسفہ پیش کر دیا ہے، یہ بالکل غلط ہے.
میرے سوال کا جواب آپ دیں گے؟
اب میں اس کی طرف آؤں گا. اور جہاں تک یہ تکفیری گروہ ہیں، وہ اخوان کے حق میں نہیں تھے، اخوان کے خلاف تھے. تو لازمی بات ہے کہ دیکھیں نا، آج جو سلفی جماعت ہے النور، وہ غیر جانبدار ہو گئی ہے. اس کا مطلب یہ ہے کہ اخوان المسلمین کا معاملہ اس وقت یہ ہے کہ وہ جو سیکولر ہیں، لبرل ہیں، وہ اس کو اسلامی جماعت سمجھ رہے ہیں، اور جو اسلامی جماعت سلفی جماعت ہے، یہ تکفیری گروپ ہے، وہ اس کو کافروں کی جماعت سمجھ رہا ہے، وہ جمہوریت کے خلاف ہے. تو یہ ایک تضاد ہے جس میں ڈاکٹر مرسی پھنسے ہوئے ہیں. اور اس کا فائدہ فوج بھی اٹھا رہی ہے، اس کی جو گماشتہ ہے عدلیہ بھی اٹھا رہی ہے، اور یہ اپوزیشن، یہ جو دستخط کرا کے اعلان کرنے کا کہ 2.5 کروڑ دستخط ہو گئے ہیں. دیکھیے 8 کروڑ کی آبادی ہے اس ملک کی. الیکشن میں جب حصہ لیا جاتا ہے تو سارے لوگ 8 کروڑ کے 8 کروڑ ووٹ نہیں دیتے. اس میں تو جو فرسٹ پاس دا پوسٹ والا اصول ہے پارلیمانی جمہوریت کا، کہ جس کے ووٹ زیادہ ہوں گے، 50% سے زیادہ ہوں گے، وہ کامیاب قرار پائے گا. آج یہ اگر اصول مان لیا جائے کہ آپ تحریر اسکوائر پہ لوگ اکٹھے کر لیں، ایک میمورنڈم پہ دستخط کرا لیں اور صدر کو، جو منتخب صدر ہے، ہٹا دیں، تو کل کو پھر یہ کام اخوان بھی کرے گی. اور پھر آپ پارلیمانی انتخابات کی طرف نہ جائیں، جو آئین کا تقاضا ہے، اور اس خوف سے نہ جائیں کہ اگر اخوان المسلمین کو دوبارہ ووٹ مل گئے تو پھر امریکہ اس ملک کے اندر جمہوریت پنپے گی اور امریکہ کے مفادات کا تحفظ نہیں ہو پائے گا. دیکھیے اس وقت مرسی کے مخالف کون ہے؟ امریکہ ہے، اسرائیل ہے، فوج ہے، عدلیہ ہے. تو یہ سارے لوگ جو ہیں، کوئی اسلام پسند نہیں ہے، نہ ہی اسلام کو چاہتے ہیں، اور نہ ہی اسلامی حکومت کو کامیاب دیکھنا چاہتے ہیں. اس سے میں بالکل اتفاق نہیں کرتا کہ وہاں اسلامی حکومت آ چکی ہے. ایک عوامی حکومت ہے، منتخب حکومت ہے، عوام نے اس کو منتخب کیا ہے، وہ خواہ اسلام کا
بہت
نام
بہت
لے
شکریہ
یا نہ لے، تو اس کو اس طرح سے ناکام نہیں ہونا چاہیے.
بہت بہت شکریہ، بہت بہت شکریہ. ارشاد عارف صاحب کے بھی ہم شکر گزار ہیں، ڈاکٹر رضوان قیصر کے بھی، اور ڈاکٹر علی جعفر زیدی کے بھی. بہرحال مصر میں جو کچھ ہو رہا ہے وہ تشویشناک ہے، اور اس سلسلے میں اپوزیشن اگر ذمہ دار ہے، نیشنل سالویشن فرنٹ یقیناً ذمہ دار ہے، ان کی وابستگی امریکہ سے ہے، تو بہت حد تک ذمہ داری خود اخوان المسلمین کی بھی ہے کہ انہوں نے انتہا پسندی کے ذریعے عوام کو اپنے آپ سے دور کیا ہے. اور اگر کہیں فوج ٹیک اوور کرتی ہے تو اس سے اخوان المسلمین اور صدر مرسی بھی فوج کے آنے کی ذمہ داری سے اپنے دامن کو پاک نہیں کر پائیں گے. اور ہم آپ کو یہ بھی بتا دیں کہ کل یعنی جمعرات کو بھی ہم اسی موضوع پر گفتگو کریں گے. تو کل تک کے لیے ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.